नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पोहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 12 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
तीन प्रदेश का 34 जिला में स्थानीय चुनाव का लागि उम्मेदवारी दर्ता झंडे 50 लाख मतदाता 13,000 भन्दा बढी प्रतिनिधि छान्ने
सफलतापूर्वक मनोनयको संपूर्ण कार्यक्रम अगाडि बढिराखेको छ।
काठमाडौँ सहित तीन महानगरपालिकामा एमाले र राप्रपा बीच चुनावी तालमेल। मनाङको नार्फू गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेद्वार निर्विरोध निर्वाचित।
अख्तियारको प्रमुख आयुक्तमा दीप बस्नेत सिफारिश संसदीय सुनवाईबाट अनुमोदन भएपछि नियुक्त हुने।
अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेता किमलाई भेट्न इच्छुक तर भेटका लागि उत्तर कोरियाले धेरै शर्त पूरा गर्नुपर्ने व्हाइट हाउसको भनाई।
र च्याम्पियन्स लीगको सेमी फाइनलमा आज रियल मड्रिड र एथलेटिको मड्रिड खेल्दै आईपीएल क्रिकेटमा दिल्ली र हैदराबादले खेल्दै।
यसपालि हुने स्थानीय तहको चुनावमा केही पदमा महिला उम्मेदवारी अनिवार्य रहेछ हगि?
हो नि, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्छ। नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पनि एकजना महिला हुनै पर्ने व्यवस्था बनाएको छ। त्यति मात्र होइन, गाउँपालिका वा नगरपालिकाको हरेक वडामा दुईजना महिला वडा सदस्य चुनिने पक्का छ। दलहरूले मनोनयन पत्र दर्ता गर्दा एकजना दलित महिलाको नाम समावेश गर्नै पर्ने अनिवार्य व्यवस्था छ।
साह्रै राम्रो व्यवस्था भएछ। नजाउन
कता
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि महिला उम्मेद्वारलाई भोट माग्न।
महिला सहभागिता वृद्धि गरी सशक्त महिला नेतृत्व स्थापित गरौं र सुशासन तथा समावेशीकरणमा योगदान पुर्याउ। सम्झनुहोस्, मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस्। निर्वाचन आयोग।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
विकासको पहल, चुनावी चहल पहल।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा शुरूमा चुनावी चहल पहलका खबरहरू। होला कि नहोला भन्ने आशंका बीच वैशाख 31 गते हुने स्थानीय चुनावका लागि आज उम्मेद्वारको मनोनयन दर्ता भएको छ। प्रदेश नम्बर 3, 4 र 6 पर्ने 34 जिल्लाका 283 स्थानीय तहका 13,362 जना प्रतिनिधिका लागि विभिन्न दल र स्वतन्त्र उम्मेद्वारले मनोनयन पत्र दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले 34 जिल्लामा निकै उत्साहका साथ मनोनयन दर्ता भएको जानकारी दिनुभयो।
34 जिल्लाको मनोनयनको अवस्था अत्यन्तै राम्रो छ, सन्तोषजनक छ र सफलतापूर्वक मनोनयनको सम्पूर्ण कार्यक्रमहरू अगाडि बढिराखेको छ।
पहिलो चरणमा वैशाख 31 गते 4 महानगरपालिका, 1 उपमहानगरपालिका, 92 नगरपालिका र 186 गाउँपालिकाबाट प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी 13,362 जना प्रतिनिधिका लागि चुनाव हुन लागेको हो। यी तीन प्रदेशमा 49,56,925 जना मतदाता छन् भने 6,642 मतदान केन्द्र तोकिएको छ।
काठमाडौँ महानगरपालिकाको मेयरमा कांग्रेसबाट राजुराज जोशी, एमालेका विद्यासुन्दर शाक्य र माओवादी केन्द्रका सर्वोत्तम डंगोल, संघीय समाजवादी र नयाँ शक्तिका साझा उम्मेद्वारका रूपमा पवित्रमान भद्राचार्य, साझा पार्टीका किशोर थापा, विवेकशील नेपालीकी रञ्जु नेउपाने लगायत 20 जनाले उम्मेद्वारी दिनुभएको छ। यस्तै काठमाडौँ को उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी, माओवादी केन्द्रकी सुशीला पौडेल र रापरपाका राजाराम श्रेष्ठ, नयाँ शक्ति र समाजवादी फोरमका तर्फबाट सबिना अरियालले मनोनयन पत्र दर्ता गराउनु भएको हो। काठमाडौँ महानगरपालिकामा प्रमुख तीन दल बीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ। तीन दलका उम्मेद्वारले काठमाडौँलाई सुव्यवस्थित आधुनिक शहर बनाउने उद्घोष गरेका छन्। कांग्रेसका तर्फबाट उम्मेद्वार बन्नुभएका राजुराज जोशीले आफूले जिते भोलिपल्टदेखि नै काठमाडौँको मुहार फेर्न लाग्ने बताउनुभयो।
विकसित राष्ट्रहरूको महानगरको दाँजोमा पुर्याउनलाई पहिलो मेरो एजेन्डा, मैले टिकट पाएको चुनाव जितेर शपथ ग्रहण गरेको भोलिपल्टदेखि धुलो काठमाडौँमा जुन छ नि त्यसको लागि जतिसुकै पैसा लागोस् त्यो पहिला रोक्न म हिँड्छु। दोस्रो कुरो, यो ट्राफिक जाम तपाईँको त्यसै हट्दैन जबसम्म हामीले मेट्रो र फ्लाइओभर ल्याउँदैनौँ। र मैले मेट्रो पनि मेरो पाँच वर्ष कार्यकालभित्र काठमाडौँको जनतालाई मेट्रोको मालिक, सेयर होल्डर र मेट्रो चलाएर देखाउँछु। साना साना स्कुलहरूलाई एकीकृत गरी सरकारी स्कुललाई एकदम स्तरीय बोर्डिङको 100% पास गराउने मेरो योजनामा छ। त्यस्तै स्वास्थ्यको शरी गरिबीहरूलाई स्वास्थ्यको लागि के सुविधा दिन सक्छ त्यो पनि छ।
यस्तै रापरपा समेतको समर्थनमा एमालेको तर्फबाट उम्मेद्वार बनेका विद्यासुन्दर साक्यले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ।
कर्मचारीसँग पनि समन्वय गरेर र उहाँहरू भएको क्षमतालाई पनि सदुपयोग गरेर हामी काम अगाडि बढाउँछौँ। अहिले फोहोर सहर भनिरहेको छ, त्यसलाई व्यवस्थापनको समस्या मात्र हो। काम अहिले पनि भइरहेको छ, त्यसलाई व्यवस्थापन हामी गर्छौँ। त्यस्तै अहिले शान्त सहरको रूपमा विकास गर्न चाहन्छौँ र यसलाई जीवन्त सहरको रूपमा 24 घण्टा खुल्ला महानगरपालिकाको रूपमा काम गर्न चाहन्छौँ। त्यो धुलो धुवाको कुरा आइरहेको छ, काम महानगरपालिकाले गरिरहेको छ। अब हामी त्यहाँ गइसकेपछि अझ व्यवस्थित रूपमा अगाडि बढाउँछौँ र समग्र महानगरपालिकाको विकासको लागि एउटा गुरु योजना तयार गरेर क्रमिक रूपमा त्यो योजनालाई अगाडि बढाउनेछ।
माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेद्वार सर्वोत्तम डङ्गोलले पनि आफ्नो लामो राजनैतिक अनुभव काठमाडौँको मुहार फेर्नमा सदुपयोग गर्ने बताउनु भएको छ।
मैले विगतमा 10 वर्षदेखि दलित समितिको मार्फत चाहिँ महानगरपालिका काम गरेको छु र 64 सालदेखि निरन्तर अहिलेसम्म छु र त्यहाँ महानगरपालिकाभित्र देखिने सबै खालको कमी कमजोरी त्यसलाई समाधान गर्ने उपायहरू के हो सबै कुरो मैले चाहिँ आफूले चाहिँ अध्ययनमा चाहिँ सँगालेको छु। त्यस अर्थमा यो सबैलाई चिरेर चाहिँ जान सक्ने आधार मैले प्राप्त गरेको छु। त्यसैको आधार त्यही अनुभवको आधारमा मैले नीति कार्यक्रम बनाएको छु। यो नीति कार्यक्रम हामी मैले चाहिँ सजिलैसँग सञ्चालन गर्न सक्छौँ र देशको हितमा परिचालन गर्न सक्छु भन्ने मलाई लाग्छ।
यस्तै ललितपुर महानगरपालिकाको मेयरमा काँग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार र माओवादी केन्द्रबाट दिपेश महर्जन, ललितपुरमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका विजय खड्गीले उम्मेद्वारी दर्ता गर्नुभएको छ। उपमेयरमा काँग्रेसबाट गीता सत्याल, एमालेबाट सुकमाया तामाङ, माओवादी केन्द्रकी हसिना साक्य र राप्रपाका बाबुकाजी महर्जनले मनोनयन दर्ता गर्नुभएको छ।
यस्तै पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रामजी कुँवर, एमालेका मानबहादुर जीसी र माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछाने उम्मेद्वार भन्नुभएको छ। उपमेयरमा काँग्रेसकी सरस्वती गुरूङ, एमालेकी मन्जु गुरूङ र माओवादी केन्द्रकी गोमा ढकालले उम्मेद्वारी दर्ता गर्नुभएको छ।
भरतपुरको मेयरमा काँग्रेसले गिरीश कोइराला, एमाले देवी प्रसाद गेवाली र माओवादी केन्द्रले रेणु दाहाललाई अघि सारेको छ भने उपमेयरमा काँग्रेसकी पार्वती शाह, एमालेकी विद्या आचार्य र माओवादी केन्द्रका ईश्वर सापकोटा उम्मेद्वार बन्नुभएको छ। हेटौडा उपमहानगरपालिकाको मेयरमा काँग्रेसले आनन्द प्रसाद पराजुली, एमाले प्रमुखमा बहादुर महत र नेकपा माओवादी केन्द्रले प्रमुखमा कुमारी मोक्तानलाई उम्मेद्वार बनाएका छन् र उपप्रमुखमा काँग्रेसले लक्ष्मी श्रेष्ठ, एमाले मीना लामा, माओवादी केन्द्रले बलराम बल र राप्रपाले इन्दिरा नेउपानेलाई उठाएका छन्। हेटौडामा दाजुभाइ हरिबहादुर महत र भीमसेन महतले मेयरका लागि उम्मेद्वारी दिएका छन्। हरिबहादुर एमाले र भीमसेन मालेका तर्फबाट मेयरको उम्मेद्वार बन्नुभएको हो।
यसैबीच संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले पनि मनोनयन दर्ता गरेका छन्। समाजवादी फोरमले नयाँ शक्तिसँग मिलेर र फोरम लोकतान्त्रिकले एक्लै काठमाडौँ उपत्यका सहित विभिन्न जिल्ला मनोनयन दर्ता गराएका हुन्। राष्ट्रिय जनता पार्टीले भने चुनावमा मनोनयन पत्र दर्ता गरेन, बरु संघीय समाजवादी फोरमले चुनावमा मनोनयन पत्र दर्ता गरेकोमा राजपाले आपत्ति जनाएको छ।
यसैबीच ठूला दलबीच नै विभिन्न ठाउँमा चुनावी तालमेल भएको छ। एमाले र राप्रपाले 3 महानगरपालिकामा चुनावी तालमेल गर्ने भएका छन्। जस अनुसार काठमाडौँ, ललितपुर र पोखराको मेयरमा राप्रपाले एमालेका उम्मेद्वारलाई सघाउने र उपमेयरमा एमाले राप्रपालाई सघाउने सहमति भएको छ। यस्तै संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिले काठमाण्डुमा चुनावी तालमेल गरेका छन्। सल्यानमा नेपाली कांग्रेस र नेकपा एमाले चुनावी तालमेल गरेका छन्। तीन नगरपालिका र सात गाउँपालिका रहेको सल्यानको एक गाउँपालिका र एक नगरपालिकामा नेपाली कांग्रेस र एमाले तालमेल गरेका हुन्। वनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमाले प्रमुख तथा कांग्रेसले उपप्रमुखमा तालमेल गरेका छन् भने दारमा गाउँपालिकामा कांग्रेसले प्रमुख र एमाले उपप्रमुख लिएर तालमेल गरेका छन्।
यस्तै म्याग्दीको बेनी नगरपालिकामा कांग्रेसले मेयरमा हरिकुमार श्रेष्ठ र माओवादीले उपमेयरमा ज्योति लामी छानेलाई संयुक्त रूपमा उम्मेद्वारी दिएका छन्। बेनी नगरपालिकामै एमाले र रापरपा बीच एमालेको मेयर र रापरपाको उपमेयरमा सहमति गरेर जाने सहमति भएको छ। म्याग्दीकै रघुगंगा गाउँपालिकामा भने माओवादी र एमाले बीच तालमेल भएको छ। प्रमुखमा एमालेका खिमबहादुर शाही र उपप्रमुखमा माओवादीका हरिबहादुर भण्डारीले उम्मेद्वारी दिनुभएको छ। यस्तै एमालेका स्याङ्जा जिल्ला उपाध्यक्ष उदय श्रेष्ठले वालिङ नगरपालिकाबाट स्वतन्त्र रूपमा नगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। एमालेमा लामो समय राजनीति गर्नुभएका श्रेष्ठलाई पार्टीले मूल्याङ्कन नगरेको भन्दै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीसँग मिलेर स्वतन्त्रबाट नगर प्रमुखमा उम्मेद्वारी दिनुभएको हो। उम्मेद्वारको नामावली भोलि सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ। दावी विरोधपछि अन्तिम नामावली र चुनाव चिन्ह भने वैशाख 22 गते प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।
यसैबीच मनाङको नारफू गाउँपालिकाको प्रमुखमा कांग्रेसका मिङमार छिरिङ लामा निर्विरोध निर्वाचित हुनुभएको छ। कसैले पनि उम्मेद्वारी नदिएपछि कांग्रेसका उम्मेद्वार मिङमार निर्विरोध गाउँपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको हो।
उदयपुरको उदयपुर गाउँपालिका दुई सिरवानीमा छवटा सकेट बम भेटिएको छ। सिरवानीका गणेशगिरीको घर नजिकै छवटा सकेट बम फेला परेको कटारीका डीएसपी चिरञ्जीवी कोइरालाले जानकारी दिनुभयो। बम फेला परेको खबरसँगै प्रहरी चौकी रिस्कुबाट गएको प्रहरीले टोलीले सुरक्षा दिएर राखेको छ।
उत्तरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको निजी विद्यालयको गाडी पार्टीले प्रचार गर्न प्रयोग गरेको भेटिएको छ। मनोनयन दर्ता गर्ने क्रममा नेपाली कांग्रेसले आचार संहिता विपरीत विद्यालयको बस प्रयोग गरेको हो।
रसुवामा पार्टीले टिकट नदिएपछि विभिन्न पार्टीका व्यक्तिले स्वतन्त्र उम्मेद्वारी दिएका छन्। नेकपा एमालेका रसुवा उपाध्यक्ष विष्णुप्रसाद देवकोटा, नेपाली कांग्रेसबाट लक्षिण नर्पु तामाङ र सुरेश तामाङले स्वतन्त्र उम्मेद्वारी दिएका हुन्।
स्थानीय तहको पहिलो चुनावका लागि थप 4,900 प्रहरी खटिने भएका छन्। प्रदेश नम्बर 3, 4 र 6 पर्ने जिल्लामा 4,887 प्रहरी थप मदतका लागि परिचालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
चुनाव सफल बनाउन त हामी सबैजना लाग्नु पर्न, अब लागिरहने गाउँतिर यसो हेरिरहेको।
चुनाव त निर्वाचन आयोगले गराउँछ नि, सरकारले सघाइहाल्छ, किन लिनु पर्यो चिन्ता?
स्थानीय तहको चुनाव भनेको त घर दैलोमै सरकार ल्याउने कुरो हो नि, कस्तो कुरा गरे बिन्ता तिमीले? यो त गैर जिम्मेवारीपूर्ण कुरा भएन र? युवाहरूले साथ नदिए कसरी सम्पन्न हुन्छ चुनाव? अनि कसरी छानिन्छ चुनावबाट असल मान्छे? यदि असल मान्छे भएन भने अनि देशको विकास हुन्छ, हाम्रो गाउँठाउँको विकास हुन्छ?
त्यही त भयो, भौका चुक्यो भने त पछुताउनु पर्छ साथी।
स्थानीय तहमा युवा सहभागिता अनिवार्य छ। युवाहरूको विवेकशील भूमिका र सक्रियता अभिवृद्धि गरौं। समयमै मतदाता परिचय पत्र लिनुहोस् र आफ्नो मताधिकार सुरक्षित गर्नुहोस्। निर्वाचन आयोग।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
यो अफर 2074 साल वैशाख 28 गतेसम्म लागु हुनेछ। नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले तीन प्रदेशका 34 जिल्लामा स्थानीय चुनावका लागि उम्मेद्वारी दर्ता, काठमाडौँ सहित तीन महानगरपालिकामा इमाले र राप्रपा बीच चुनावी तालमेल, मनाङको नार्फो गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेद्वार निर्विरोध निर्वाचित लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्नेतको नाम सिफारिस गरेको छ। परिषदको बैठकले अख्तियारमा कार्यवाहक प्रमुख र आयुक्त रहेका बस्नेतको नाम प्रमुख आयुक्तका रूपमा सिफारिश गर्दै संसदीय सुनवाईका लागि पठाउने निर्णय गरेको हो। सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको नियुक्ति बदर गरेपछि बस्नेत कार्यवाहक प्रमुख आयुक्तका रूपमा कार्यरत हुनुहुन्छ।
सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक नियुक्ति विवादको आज हुने भनिएको सुनवाई स्थगित भएको छ। प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई बढुवा गर्ने सरकारको निर्णय गलत भएको भन्दै खारेज गर्न माग गर्दै प्रहरी नायब महानिरीक्षक डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा आज सुनवाई हुने गरी पेशी तोकिएको थियो। सर्वोच्चले कार्य सम्पादन मूल्याङ्कनको सकल प्रति माग्दै आज पूर्ण इजलासमा सुनवाई गर्ने बताएको थियो। आज स्थगित भएको पेशीको अर्को मिति तोकिएको छैन।
भूकम्प कम प्रभावित 17 जिल्लामा झण्डै 1,00,000 परिवारले घर पुननिर्माणका लागि अनुदान पाउने भएका छन्। राष्ट्रिय पुननिर्माण प्राधिकरणले गरेको सर्वेक्षण अनुसार सोलुखुम्बु र लमजुङका चार गाविस बाहेक सर्वेक्षण सकिएका 17 जिल्लाका 98,201 घर परिवारले अनुदान पाउने टुङ्गो लागेको हो। यी परिवारले सरकारले दिने अनुदान बापतको 3,00,000 रूपियाँ पाउने पुननिर्माण प्राधिकरणले जनाएको छ। लाभग्राहीको सूचीलाई प्राधिकरणको कार्यकारी समितिको बैठकले अनुमोदन गरिसकेको छ। अनुदान सम्झौता सम्पन्न भइसकेका लाभग्राहीलाई केही जिल्लामा पहिलो किस्ता बापतको 50,000 रुपियाँ वितरण गर्न थालिएको पनि प्राधिकरणले जनाएको छ।
बझाङमा धेरै एचआईभी संक्रमितले समाजमा अपहेलना हुने डरले एआरटी सेवा नलिएको पाइएको छ। जिल्ला अस्पतालका अनुसार 115 जना एचआईभी संक्रमित भए पनि 58 जनाले मात्रै एचआईभी विरूद्ध रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने एन्टीरेट्रोभाइरल औषधि नियमित सेवन गरिरहेका छन्। एचआईभी संक्रमित भएको थाहा पाए अपहेलित हुने र समाजले घृणा गर्ने डरले उनीहरूले सेवा लिन नमानेको स्वास्थ्य कर्मीको भनाइ छ।
कतिपय जात जातिका मातृभाषाले उचित संरक्षणको अभाव झेलिरहेका छन्। लिम्बू समुदायको मातृभाषाले पनि यस्तै समस्या झेलिरहेको छ। खास गरी मधेस झरेको लिम्बू समुदायको नयाँ पुस्ताको मुखबाट लिम्बू लवज उति सुनिँदैन। यही कारण मातृभाषामा राम्रोसँग बोलीचाली गर्ने लिम्बू कलाकार पाउन पनि गाह्रो बन्दै गएको छ। झापाबाट उज्यालो सहकर्मी गोपाल गौतमलाको रिपोर्ट।
लिम्बू भाषाको चलचित्र नुमाफुङको एउटा संवाद। तर हिजो आज लिम्बू भाषामा चलचित्र बनाउनेहरूलाई एउटा पीरले गाँजेको छ। तन्नेरीहरूले मातृभाषा बिर्सँदै गएकोले लिम्बू समुदायमा मातृभाषा बोल्न सक्ने कलाकारको अभाव छ।
मधेस तराई क्षेत्रमा चाहिँ जति हाम्रो स्थानान्तरण भएर आएको लिम्बू जातिहरू छन् तिनमा प्रोब्लम छ भाषाको। तरैमा चाहिँ प्रब्लम छ किनभने यो भाषा स्थानान्तरण भएपछि त्यहाँको समाजसँग घुलमिल हुँदाखेरि त्यो भाषा चाहिँ तपाईँको अग्रज व्यक्तित्वहरू पनि बितेपछि चाहिँ भाषा मरेको नै छ भन्दा पनि हुन्छ। थोरै बुझ्छन् तर बोल्नमा चाहिँ प्रब्लमै छ।
पूर्वी पहाड़मा आदिम कालदेखि बसोबास गर्दै आएको लिम्बू समुदायको कथा वस्तुलाई आधार मानेर चलचित्र बनाउन थालिएको 2 दशक बित्दैछ। ख्याति कमाएका निर्देशक नवीन सुब्बाले 2052 सालमा बनाएको तरेवा अर्थात पाहुना नामको चलचित्र पहिलो लिम्बू चलचित्र हो। अहिलेसम्म बनेका मध्ये तरेवा, नुमाफुङ, चेसुङ, कोवाकोकमा चलेका लिम्बू चलचित्रमा पर्दछन्। आउँदो जेठ 17-19 लिम्बू भाषाको चलचित्र महोत्सव आयोजना गर्नुको एउटा उद्देश्य मातृभाषा र संस्कृति संरक्षण गर्नु रहेको बताउनुहुन्छ लिम्बू चलचित्र कर्मी संघका अध्यक्ष सूर्य प्रकाश चेमजुङ।
चलचित्रलाई चाहिँ स्कुलको रूपमा डेभलप गर्यो भने चाहिँ हामी त्यो भोलि गएर चाहिँ जस्तो मानङ अहिले चाहिँ युके बस्ने लिम्बूहरूको कुरा गर्ने हो भने त त्यहाँ भोलि आउने जेनेरेसनले केबाट भाषा सिक्ने भन्दाखेरि केबाट आफ्नो गाउँठाउँ देख्ने त के गरेर आफ्नो पुर्खाहरू सम्झिने भन्ने चाहिँ अब भोलि नहुन सक्छ। त्यसले गर्दाखेरि फिल्मबाट चाहिँ हामीले चाहिँ भिजुअल हामीले चाहिँ त्यसलाई रेकर्ड राख्यौँ चाहिँ उहाँहरू चाहिँ त्यो डकुमेन्ट्सहरू हेर्नुहुन्छ र त्यहाँबाट चाहिँ आफ्नो पुर्खाहरू देख्नुहुन्छ, आफ्नो भाषा बोलेकोहरू देख्नुहुन्छ। त्यो भएको हुनाले चाहिँ हाम्रो यो फिल्म अन्तर्गत चाहिँ अब यसलाई चाहिँ शिक्षाको रूपमा डेभलप गर्ने भन्ने हिसाबले चाहिँ हामीले अगाडि बढाएको छौँ।
झण्डै 8,00,000 जनसंख्या रहेको यो समुदायको तराईमा झरेको पुस्ताको बोलीचालीमा मातृभाषा सकिँदै गएको छ। तराईको तुलनामा पहाड़मा भने लिम्बू भाषा अझै चल्तीमा रहेको पाइन्छ। सृजना निङ्लेखु एकजना लिम्बू कलाकार हुनुहुन्छ। मातृभाषामा उहाँको जिब्रो मजासँग फड्काइदिन्दैन, तर उहाँ मातृभाषामा राम्रो संवाद गर्न सिकिरहनु भएको छ आफ्नै आमासँग।
अमेरिकनले नेपाली भाषा कस्तो अप्ठ्यारो गरी बोल्छन् त होइन, हामीले पनि अब यता चाहिँ नेपाली भाषा मात्र बोल्ने भएर रटेर बोलेको जस्तो हुन्छ। मम्मी यो के हो भन्दा लिम्बू भाषामा आमा उकङ थेबे भन्छ होइन, यही वर्ड चाहिँ उहाँहरूले बोल्यो भने अझै मजाले क्लियरली बोल्नुहुन्छ। क्लियरली भन्दा नि क्लियर त मैले बोल्दा नि क्लियर छ, तर टोन चाहिँ मजाको लिम्बू टोन आउँछ उहाँहरूले, आमा उकङ थेबे।
मातृभाषा एउटा अमूल्य निधि हो, धेरैवटा भाषा जान्नु त मान्छेको स्तर वृद्धिको नमूना नै हो, तर अर्काको भाषा जान्दै गएपछि आफ्नो चाहिँ भुल्नु दुःख लाग्दो कुरा हो। जन्मजात सुने बोलेको भाषालाई चलनबाट हराउन नदिन लिम्बू समुदायका अगुवा र सरकारले पनि ध्यान दिनुपर्ने देखिन्छ।
मेरो पनि भन्नु छ।
वैशाख 31 गते चुनाव हुने तीनवटा प्रदेशमा उत्साहजनक रूपमा उम्मेद्वारको मनोनयन भएको खबरमा आज धेरैले प्रतिक्रिया दिनुभएको छ।
फेसबुकमा नवीन किशोर लेख्नुहुन्छ, आजदेखि चाहिँ साँच्चै चुनावको चटारोले छोप्यो, गाउँ शहर जताततै चुनावकै चर्चा छ, सबै उम्मेद्वारलाई जितको शुभकामना, तर यो चुनावमा पार्टी होइन, जो सक्षम छ केही गर्ने अठोट बोकेका अनि राम्रो छवि भएका व्यक्ति चुनौ, हाम्रो एक भोटले गाउँ शहर बन्ने र बिग्रने भएकाले सबै कुरा बुझेर मात्र भोट हालौं।
यसअघि एकअर्काको नामै सुन्न नचाहने दल पनि चुनावमा संयुक्त प्यानल बनाएर उठेको सन्दर्भमा श्याम कटुवाल लेख्नुहुन्छ, भनेपछि दलका सिद्धान्त र घोषणा पत्र त सबै नागरिकलाई झुक्क्याउने अस्त्र नै रहेछ नि है, होइन भने राजावादी र कम्युनिष्ट पनि एउटै प्यानल बनाएर चुनाव लडेको खबर सुन्नुपर्ने थिएन।
यसै विषयमा रूपक भट्टराई लेख्नुहुन्छ, चुनावमा असम्म भन्ने कुरा केही रहेनछ, जे होस् पहिला झगडा मात्रै गर्ने दलहरू पनि संयुक्त प्यानल बनाएर चुनाव लड्नु भनेको त राम्रो कुरा हो नि।
चुनावकै विषयमा कपिल वस्तुको बाढगंगाका नीलम कुंवरले कवितात्मक शैलीमा लेख्नु भएको छ, चुनावमा भाग लिउँ राम्रोलाई जिताउन, काम गर्नेलाई मौका दिउँ गाउँ टोल बनाउन, पढेको होस् परेको होस् समाजले मानेको होस्, विकास के हो विनाश के हो सबै कुरा जानेको होस्।
अनि विप्लवको पार्टीबाट नागरिकदेखि चौकीसम्म खतरा शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर उज्यालोको फेसबुक पेजमा सुमन मगर लेख्नुहुन्छ, देश नै चुनावमा हुमिएपछि केही व्यक्तिले जतिसुकै हरकत गरे पनि केही हुन्न, उत्साहजनक रूपमा मनोनयन सकिएको छ, अब चुनावको विरोध गर्नेहरू पनि चुनावी माहौलमै रमाउनेछन्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र ऋग्वेद शर्मा। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ,
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
भूकम्प पीडित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीडित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र, फोन 4221-76-410-20-63।
टोल फ्री नम्बर 1660100019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
अब बाँकी खबर। 16 वर्ष नागेका व्यक्तिले मात्र यार्सा गुम्बा टिप्न पाउने भएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सा गुम्बालाई व्यवस्थित गर्न यार्सा गुम्बा व्यवस्थापन संकलन तथा ओसार प्रसार निर्देशिका 2073 जारी गरेको हो। यार्सा गुम्बा टिप्न संरक्षित क्षेत्रभित्रका नागरिकले 500 रुपियाँ, संरक्षित क्षेत्र बाहिरका त्यही जिल्लाका व्यक्तिलाई 1000 रुपियाँ र जिल्ला बाहिरकालाई 2000 रुपियाँ राजस्व तिर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा चिकित्सा शिक्षाको विशेषतः पोस्ट ग्रेजुएट पीजी कोटामा आरक्षण कोटा हटाउन माग गर्दै डीन, आर्थिक प्रशासन र क्याम्पस प्रमुखको कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ। स्वतन्त्र विद्यार्थी युनियनले पीजी कोटामा आरक्षण दिँदा त्यसको दुरूपयोग भएकाले आरक्षण कोटा हटाउन माग गर्दै तालाबन्दी गरेको जनाएको छ।
लमजुङका विद्युत आयोजनाबाट विद्युत उत्पादन बढ्न थालेको छ। मध्य मर्साङदी जलविद्युत केन्द्रका प्रमुख पशुपतिराज गौतमका अनुसार केन्द्रबाट अहिले साँझ बिहान पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको छ। मध्य मर्स्याङदी जलविद्युत केन्द्र 70 मेगावाट क्षमताको हो। यस्तै 50 मेगावाटको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीका अनुसार हिउँदमा 25 मेगावाटसम्म झरेको उत्पादन अहिले बढेर 40 मेगावाट पुगेको छ।
स्थानीय चुनावका लागि उम्मेद्वारी मनोनयनको प्रभाव शेयर बजारमा पनि सकारात्मक परेको छ। आज शेयर बजार परिसूचक निफ्टी 7.5 अङ्कले बढेर 1658 अङ्क भन्दा माथि पुगेको हो। आज सबैभन्दा धेरै बीमा समूह 79.80 अङ्कले बढेको छ। समग्रमा निफ्टी बढे पनि आज होटेल, वित्त, उत्पादन र अन्य समूह पनि घटेका छन्।
झापाको मेचीनगर नगरपालिका 15 वटा मानव खप्पर सहित भारतीय नागरिक भगीरथ सिंह पक्राउ परेका छन्। पूर्वी नागा काँकडभिट्टा भएर नेपाल आउँदै गरेका बेला उनलाई मानवको खप्पर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
संखुवासभाको खाँदबारी नगरपालिकामा खोलामा करेन्ट लगाएर माछा मार्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। सभा खोलामा करेन्ट लगाएर माछा मार्ने 6 जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट जेनेरेटर, 50 मिटर तार लगायतका सामान पनि बरामद गरिएको छ।
सल्यानमा जिल्ला कृषि विकास कार्यालयले किसानलाई 75% अनुदानमा मकैको बिउ उपलब्ध गराउने भएको छ। यस वर्ष मनोकामना 3, दौती पोसिलो र अरूण 2 जातको मकैको बिउ वितरण गर्न लागि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो। वैशाख 2 हप्तादेखि जेठको 1 हप्तासम्म मकै रोप्ने समय भएकोले अहिले मकैको बिउ वितरण भइरहेको कार्यालयले जनाएको छ।
अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई भेट्न चाहेको बताउनु भएको छ। आफूले उत्तर कोरियाका नेता किमलाई भेट्न चाहेको र अहिलेको अवस्थामा त्यो आफ्ना लागि सम्मानको कुरा हुने ट्रम्पको भनाइ छ। समाचार संस्था ब्लूमबर्गसँगको कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले किमलाई भेट्ने अवसर मिले आफूले पक्कै भेट्ने बताउनु भएको हो। अस्ति आइतबार मात्रै उहाँले किमलाई विशेष क्षमतासहितको व्यक्तित्वको रूपमा परिभाषित गर्नुभएको थियो। ट्रम्पको भनाईपछि हाउसले विज्ञप्ति निकालेर उत्तर कोरियाले भेटवार्ताका लागि धेरै शर्त पूरा गर्नुपर्ने र त्यसपछि मात्रै दुई देशका नेताबीच भेटवार्ता हुन सक्ने उल्लेख गरेको छ।
सिरियाको इराकी सीमाभित्र नजिकै शरणार्थी शिविरमा इस्लामिक स्टेटले गरेको आक्रमणमा कम्तीमा 32 जनाको ज्यान गएको छ। शिविरको भित्र र बाहिर गरी 5 आक्रमणकारी प्रवेश गरी आत्मघाती विस्फोट गराएको र इराक साथै सिरियाको हसाकिह प्रान्तमा विस्थापित जीवन बिताउँदै आएका सिरियाली नागरिक समेतको घटनामा मृत्यु भएको सिरियाली अब्जर्भेटरी फर ह्युमन राइट्सका प्रमुख रमी अब्देल रहमानले बताउनुभयो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल क्रिकेट संघ क्यानको नयाँ विधान बनाउने काम अन्तिम चरणमा पुगेको छ। क्रिकेट सकिने बताउनुभयो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित त्रिपालीले सल्लाहकार समितिलाई नयाँ विधान बनाउने काममा ढिला नगर्न आग्रह गर्नुभयो। क्रिकेट खेलाड़ी संघका सचिव पारस खड्का र प्रशिक्षक जगत टमाटाले विभिन्न समूहको स्वार्थका कारण नेपाली क्रिकेट अधोगतिमा गएको भन्दै छिटो विवाद समाधान गर्न आग्रह गरे।
च्याम्पियन्स लीग फुटबलको सेमी फाइनलको पहिलो लेगमा आज रियल मड्रिड र एथलेटिको मड्रिड खेल्दैछन्। रियल मड्रिडको मैदानमा हुने मड्रिड डर्बी राति 1:30 बजेपछि शुरू हुनेछ। रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिडानले एथलेटिको मड्रिडमाथि यसअघि पाएका सफलता भन्दा च्याम्पियन्स लिगको सेमी फाइनलमा आज हुने खेल बढी महत्वपूर्ण रहने बताएका छन्। रियलले एथलेटिकोलाई गएको वर्षको प्रतियोगिताको फाइनलमा पराजित गरेको थियो। रियलका स्ट्राइकर गारेथ बेल तथा एथलेटिकोका जुआन फ्रान चोटका कारण आज खेल्ने छैनन्।
र आईपीएल क्रिकेटमा अहिले दिल्ली डेयर डेभिल्स र सनराइजर्स हैदराबाद खेलिरहेका छन्। टस हारेर पहिले ब्याटिङ गरिरहेको हैदराबादले ताजा स्थितिमा 3 ओभर 3 बलको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 30 रन बनाएको छ। उसका डेभिड वार्नरले 18 तथा शिखर धवनले 12 रन बनाएका छन्। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 3556 एसएमएस गर्नुहोला। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
तीन प्रदेशका 34 जिल्लामा स्थानीय चुनावका लागि उम्मेद्वारी दर्ता, झण्डै 50 लाख मतदाताले 13,000 भन्दा बढी प्रतिनिधि छान्ने।
काठमाडौँ सहित 3 महानगरपालिकामा एमाले र राप्रपा बीच चुनावी तालमेल। मनाङको नारफू गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेद्वार निर्विरोध निर्वाचित।
अख्तियारको प्रमुख आयुक्तमा दीप बस्नेत सिफारिश, संसदीय सुनवाईबाट अनुमोदन भएपछि नियुक्त हुने।
अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेता किमलाई भेट्न इच्छुक, तर भेटका लागि उत्तर कोरियाले धेरै शर्त पूरा गर्नुपर्ने व्हाइट हाउसको भनाई।
र च्याम्पियन्स लिगको सेमी फाइनलमा आज रियल मड्रिड र एथलेटिको मड्रिड खेल्दै, आईपीएल क्रिकेटमा दिल्ली विरूद्ध हैदराबाद पहिले ब्याटिङ गर्दै।
उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी मनोज विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।